मैं हूं आपका मेजबान जॉन विल्सन। प्रोग्राम नूरुल हुदा के साथ आप सबकी सलामती हो। नूरुल हुदा यानी हदायत की रोशनी। साथियों, इस प्रोग्राम में हम सीखते हैं हिकमत की बातें। इन बातों को ना सिर्फ याद रखना जरूरी है बल्कि अमल करना भी बहुत जरूरी है। आज हम इम्साल की किताब और उसके छठे बाब में से सीखेंगे कि आपस के मेल जोल में हमारा रवैया कैसा होना चाहिए, और ये भी जानेंगे कि काहिल आदमी हमेशा तंगदस्त क्यों रहता है। हमें बताया गया है कि चींटियों की जिंदगी पर गौर करें। तो आइए इम्साल की किताब उसके छठे बाब से सवाल और जवाबात का सिलसिला शुरू करते हैं, ताकि हम इम्साल की किताब के इस बाब को अच्छे तरीके से समझ सकें। और हमारी रहनुमाई के लिए पादरी एजाज सोहोत्रा साहब मौजूद हैं। आपकी तशरीफ आवरी का शुक्रिया सर।
बहुत शुक्रिया जी, खुदावंद को बरकत दे।
साथियों, इम्साल की किताब उसके छठे बाब की आयत नंबर 2 में लिखा है, तू तो अपने ही मुंह की बातों में फंसा, तू अपने ही मुंह की बातों से पकड़ा गया। इस आयत में हजरत सुलेमान हमें क्या समझाना चाहते हैं?
इम्साल की किताब, जिसे हिकमत की किताब भी कहते हैं, इस किताब मुकद्दस का बाब नंबर 6 हमें जामन बनने, काहिली और धोखादही के मुजमर असरात के बारे में आगाह करता है। आयत नंबर 2 अपने पड़ोसी या किसी अनजान शख्स के जामन बनने, यानी उसकी जगह कोई रिस्पॉन्सिबिलिटी उठाने या जमानत देने के असरात के बारे में बताती है
जी।
क्योंकि आयत नंबर 1 में वाज़े लिखा है, ऐ मेरे बेटे, अगर तू अपने पड़ोसी का जामन हुआ है, अगर तू हाथ पर हाथ मारकर किसी बेगाने का जुम्मावार हुआ है, तो तू अपने ही मुंह की बातों में फंसा, तू अपने ही मुंह की बातों से पकड़ा गया। बाब नंबर 6 की पहली 5 आयात में किसी का जामन बनने के खिलाफ आगाही दी गई है। अगर कोई शख्स अपने कर्ज को अदा ना कर सके, तो उसकी जिम्मेवारी उठाना हमाकत है, या ऐसे शख्स जिसे आप नहीं जानते और वो मुजरम, उसकी किसी अदालत या जिरके में जिम्मेवारी उठाना बेवकूफी है
जी।
और आयत नंबर 2 ऐसी हमाकत या बेवकूफी के आफ्टर शॉक यानी असरात के बारे में बता रही है कि अगर आपने बगैर सोचे समझे जल्दबाजी में ऐसा किया, तो जाल में फंस गए और ये आपकी जिंदगी की बहुत बड़ी गलती होगी
जी। साथियों, हमें पता चला कि ये आयत हमें बगैर सोचे समझे किसी का जामिन बनने या उसकी जिम्मेवारी उठाने से मना करती है। साथियों, इम्साल की किताब उसके छठे बाब की 6वीं आयत है, ऐ काहिल चूंटी के पास जा, उसकी रविशों पर गौर कर और दानिशमंद बन। पादरी साहब, सुनने वालों को समझाइए कि इस आयत में क्या भेद छुपा है।
मेरे अजीज, जैसे मैंने पहले बताया कि इस बाब की पहली 5 आयात हमें किसी का जामन बनने के बारे में आगाह करती हैं,
जी,
जबकि आयत नंबर 6 से लेकर 11 तक काहली और सुस्ती के खिलाफ इंतबाह है। आयत नंबर 6 में सुस्ती और काहली से बचने के लिए हमें चूंटी जैसी खुदा की छोटी और मामूली तख्लीक से सीखने की तलकीन की गई है
जी,
और चूंटी के नमूने से हमें सिखाने की कोशिश की गई है। चूंटी इधर उधर फिरती है और मुतहरिक रहती है, वो अक्सर अपने से बड़े बोझ उठाती है। और 7वीं आयत में उसकी एक बड़ी और काबिले गौर खासियत का जिक्र है कि ये किसी निगरान या अफसर या सरदार के बगैर बहुत सा काम करती है। अगर हम बहुत सी चूंटियों के ग्रोह का मुशाहिदा करें, तो वो बावजूद छोटी सी मखलूक हैं, फिर भी बड़ी तेजी से मुख्तलिफ सिमतों में आते जाते हुए नजर आती हैं और अपनी खुराक की तलाश में नजर आती हैं, और जब खुराक मिल जाती है, तो वो एक तरतीब से लाइन में अपनी मंजिल की तरफ गामजन नजर आती हैं। खुदा ने भी इस आयत में हमें चींटी से सीखने की तलकीन की है कि हमें उसकी मानिंद मुतहरक और उसकी मानिंद तरतीब में रहना है, क्योंकि कलाम मुकद्दस में लिखा है हमारा खुदा तरतीब का खुदा है।
जी बिल्कुल। साथियों, इस आयत का भेद ये है कि हमें सुस्ती, काहली और बेतरतीब जिंदगी नहीं गुजारनी चाहिए। साथियों, इम्साल की किताब और छठे बाब की 12वीं आयत में लिखा है, खबीस सो बदकार आदमी टेढ़ी तिरछी जुबान लिए फिरता है। पादरी साहब, इस आयत का क्या मतलब है?
जॉन भाई, इस बाब यानी बाब नंबर 6 का तीसरा पहलू دغاباز، خبیث اور بدکار آدمی کا خاکہ یعنی اس کی خصوصیات کے بارے میں ہمیں بتاتا ہے
جی.
اور آیت نمبر 12 میں اس کی ایک نشانی یا خاصیت بتائی گئی ہے اور وہ یہ ہے کہ وہ ٹیڑی ترچی زبان یعنی جھوٹی زبان اور مکارانہ مسکراہٹ اس کے دل کی مکاری چھپاتی ہے اور ادھر ادھر جھوٹ بولتا پھرتا ہے
جی.
یہ آگاہی ہمیں 12 سے 15 آیات میں ملتی ہے، جبکہ 15ویں آیت ایسے انسان کے ان برے کاموں کا انجام پیش کرتی ہے جہاں لکھا ہے اس لیے آفت اس پر ناگہاں آ پڑے گی، وہ یکلخت توڑ دیا جائے گا اور کوئی چارہ نہ ہوگا. ہمیں اپنی زبان کے استعمال پر خاص توجہ دینے کی ضرورت ہے. انجیل مقدس میں حضرت یعقوب کی معرفت لکھے گئے خط کے باب نمبر 3 میں زبان کے استعمال کی بڑی واضح تعلیم دی گئی ہے. اگر آپ دیکھیں تو اس کی 5ویں آیت میں لکھا ہے اسی طرح زبان بھی ایک چھوٹا سا عضو ہے اور بڑی شیخی مارتی ہے، دیکھو تھوڑی سی آگ سے کتنے بڑے جنگل میں آگ لگ جاتی ہے. زبان بھی ایک آگ ہے، زبان ہمارے اعضاء میں شرارت کا ایک عالم ہے اور سارے جسم کو داغ لگاتی ہے اور دارائے دنیا کو آگ لگا دیتی ہے اور جہنم کی آگ سے جلتی رہتی ہے، کیونکہ ہر قسم کے چوپائے اور پرندے اور کیڑے مکوڑے اور دریائی جانور تو انسان کے قابو میں آ سکتے ہیں اور آئے بھی ہیں، مگر زبان کو کوئی آدمی قابو میں نہیں کر سکتا. وہ ایک بلا ہے جو کبھی رکتی نہیں، زہر قاتل سے بھری ہوئی ہے. اسی سے ہم خداوند اور باپ کی حمد کرتے ہیں اور اسی سے آدمیوں کو جو خدا کی صورت پر پیدا ہوئے ہیں بد دعا دیتے ہیں. ایک ہی منہ سے مبارک بات اور بد دعا نکلتی ہے. اے میرے بھائیو، ایسا نہ ہونا چاہیے، یعنی ہمیں اپنی زبان کے استعمال پر خاص توجہ دینی چاہیے.
جی ساتھیو، یہ آیت ہمیں بتاتی ہے کہ ہمیں اپنی زبان کے استعمال پر خاص توجہ دینی چاہیے. ساتھیو، امثال کی کتاب اور 6:30 آیت میں لکھا ہے چور اگر بھوک کے مارے اپنا پیٹ بھرنے کو چوری کرے تو لوگ اسے حقیر نہیں جانتے. سر، حضرت سلیمان اس آیت میں ہمیں کیا سمجھانا چاہتے ہیں؟
میرے عزیز، اس کے لیے میں 30 اور 31 دونوں آیات کو پڑھنا چاہوں گا جہاں پر لکھا ہے چور اگر بھوک کے مارے اپنا پیٹ بھرنے کو چوری کرے تو لوگ اسے حقیر نہیں جانتے، پر اگر وہ پکڑا جائے تو 7 گنا بھرے گا، اسے اپنے گھر کا سارا مال دینا پڑے گا. یہ دونوں آیات کو غور سے پڑھ کر اگر ان پر سوچے اور ان کو سمجھنے کی کوشش کرے تو ہمیں خدا تعالیٰ کے 10 احکامات میں سے ایک حکم یاد آئے گا جو کہ خروج کی کتاب 20:15 آیت میں لکھا ہے
جی
کہ تو چوری نہ کرنا. آیت نمبر 30 اور 31 میں پتہ چلتا ہے کہ اگر کوئی شخص اپنے اور اپنے بھوکے خاندان کو روٹی کھلانے کی غرض سے چوری کرے تو کسی حد تک لوگوں کی اس کے ساتھ ہمدردیاں ہوں گی، لیکن اگر وہ پکڑا جائے تو اس کا معاوضہ 7 گنا، اپنے گھر کا سارا مال دینا پڑے گا، یعنی عزت اور دولت دونوں سے ہاتھ دھونا پڑیں گے.
جی
اس لیے خدا نے حکم دیا کہ تو چوری نہ کرنا، یعنی کسی بھی حالت میں، چاہے وہ بھوک سے مر ہی رہا ہو، اس گنونے گناہ کی طرف نہ جائے، کیونکہ لوگ، معاشرہ اور خدا تعالیٰ بھی ہر صورت میں چور سے نفرت کرتے ہیں، خواہ وہ اپنی بھوک مٹانے ہی کے لیے چوری کیوں نہ کرے. اسے اس دنیا میں بھی اگر وہ پکڑا جائے تو اس کا معاوضہ ادا کرنا پڑے گا، اور یاد رکھیں خدا تعالیٰ کی عدالت میں بھی اس کا حساب دینا پڑے گا.
جی ساتھیو، خداوند کے 10 احکام کا 8واں حکم تو چوری نہ کرنا ہمیں اس آیت میں واضح طور پر نظر آتا ہے. ساتھیو، امثال کی کتاب اور اس کے 6 باب کو پادری صاحب کی رہنمائی میں آپ اور ہم نے غور کیا اور بہت سی نئی باتوں کو ہم نے سمجھا. اگر آپ امثال کی کتاب کے حوالے سے کوئی سوال کرنا چاہتے ہیں تو ضرور کیجیے، پادری صاحب آپ کے سوالات کا جواب ضرور دیں گے. پادری صاحب، آپ کا بہت بہت شکریہ کہ آپ تشریف لائے.
آپ کا بھی بہت شکریہ، اور میں سننے والوں سے کہنا چاہوں گا کہ آج کل کا جو دور ہے کہ لوگ بینکوں سے قرضہ لینے کے لیے آپ کو صرف کہتے ہیں کہ بس ایک سائن ہی کر دیو اور کوئی ایسی گل نہیں، یہ چیپٹر ہمیں ایسے کاموں کے بارے میں بتاتا ہے. اور جیسے میں نے بتایا کہ آیت مقدسہ چھٹے باب کی پہلی آیت میں لکھا ہے، اے میرے بیٹے، اگر تو اپنے پڑوسی کا ضامن ہوا ہے، اگر تو ہاتھ پر ہاتھ مار کر کسی بیگانے کا ذمہ وار ہوا ہے، تو تو اپنے ہی منہ کی باتوں میں پھنسا، تو اپنے ہی منہ کی باتوں سے پکڑا گیا۔
جی،
ہمیں ایسے دستخط کرتے ہوئے خدا کے کلام کو بھی سامنے رکھنا چاہیے۔
جی، بہت شکریہ۔ ساتھیو، اس وقت سنتے ہیں یہ گیت۔
نہ آس رکھا دنیا تے، نہ آس را لینا اے، نہ آس رکھا دنیا تے، نہ آس را لینا اے، مینوں جو کچھ چاہیے
ساتھیو، گیت آپ نے سنا، امید ہے آپ کو پسند آیا ہوگا۔ ایک اور بات بھی آپ سے کہنی ہے کہ اگر آپ امثال کی کتاب خود پڑھنا چاہتے ہیں اور کتاب منگوانا چاہتے ہیں تو ہمارا پتہ نوٹ فرما لیجئے۔ انچارج پروگرام نور الہدا، پوسٹ بکس نمبر 318 یعنی 318 راولپنڈی پاکستان۔ فیبا ریڈیو کی ویب سائٹ ہے www.fiba-radio.org۔ فیبا ریڈیو کا فیس بک پیج ہے فیبا ریڈیو پاکستان۔ ٹیکسٹ میسیجز اور واٹس ایپ پر رابطہ کرنے کے لیے ہمارا موبائل نمبر ہے 03459728972۔ فیبا ریڈیو کی موبائل ایپ فیبا فرینڈز گوگل پلے سٹور سے فری ڈاؤن لوڈ کر سکتے ہیں۔ اجازت دیجیے، خدا حافظ۔